नमस्कार, साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत छ। रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शनिबार बेलुकी 9 बजेको समाचारपछि करिब आधा घण्टा प्रसारण हुन्छ। इन्टरनेट मार्फत साहित्य संसार कार्यक्रम सुन्न रेडियो नेपालको वेबसाइट radionepal.gov.np र रेडियो नेपालको न्यूज पोर्टल अनलाइन radionepal.gov.np मा जानुहोस्। प्रसारण भइसकेका कार्यक्रमहरू रेडियो नेपालको न्यूज पोर्टलमा गएर तपाईँको फुर्सदमा जुनसुकै बेला सुन्न सक्नुहुन्छ। आजको साहित्य संसार कार्यक्रममा इतिहासको पानाबाट स्तम्भ अन्तर्गत कवि रत्न शमशेर थापाको नाटक अवसानको बेला शीर्षकको कविता, साहित्यिक सम्वाद अन्तर्गत कवि बद्री भिकारीसँगको कुराकानी, कथाकार रविन्द्र तिमसेनाको आक्रोश शीर्षकको लघु कथाको साथमा कवि भुवन शिवाकोटी चौघरेको बसन्तकी न्याउलीचरी र कवि भावना खनालको पैसा शीर्षकको कविता प्रस्तुत गर्छौ।
इतिहासको पानाबाट
कवि रत्न शमशेर थापाको कविता नाटक अवसानको बेला। सही रूपमा एक अंक नै पूरा नहुँदै किन बदलिँदै गइरहेछन् यति छिटो यहाँ खेलिने नाटकका दृश्यहरू फटाफट फटाफट भाँचिँदै बीच बीचमा सिलसिला। बिजुलीको झल्याक झुलुक मल्याक मुलुकमा फेरिँदै जान्छन् आकारहरू पर्दाहरूका रंग मञ्चका राता नसिला घुमाएर अतृप्त आँखाहरू अभिनयको नाउमा पुट्ठा हल्लाउँदै ढुन मुनाउँदै नीला गिजा निच्याउँदै लर बराउँदै भक भकाउँदै रटेका पाठ यो चिसो रातमा आपसमा झुत्ती खेल्दै फतफताउँदै निर्लज्ज ओकलिरहेछन् निस्ता संवाद चढ़ेर होला ठर्राको उन्माद बाँध्न दर्शकहरूलाई मोह पासमा हाँकिरहेछन् डिङ अल्लारे पात्रहरू मुन्टो फर्काएर आकाशमा नचाउँदै बिटुला हात ओहोर दोहोर गरिरहेछन् रंग मञ्चको एक कुनादेखि अर्को कुनासम्म त्रुटि लुकाउन लपेटेर नक्कली तासको लिवास ताली र प्रशंसाको प्रतीक्षामा ठस ठसी कन्दै खोजिरहेछन् चुडेर छरिएका गीतका गेडाहरू बटुलेर जोड्न अनुप्रास एउटै बोल घरि घरि ठटाउँदै मादलमा पाप्राहरू खरीको झार्दै एक नाश नङ्ग्याइरहेछन् आफैले आफूलाई उघारेर आफैले रचिएको झुसिलो इतिहास। पड्केर दो बाटोमा ट्रान्सफर्मर निप्छन् बत्तीका मालाहरू चाउरी परेका अन्धकारका तन्किन्छन् सारा छालाहरू होहल्ला सुइय सिटी गन्द्र्याङ गुन्द्रुङ अनि बन्द आवाज चकमन्न एक लास चिर्न बाएर सुरसाको मुख मेट्न तल तल काँचा वायुहरूले रचेका नाटकको अवसानमा खिलखिलाउँदै भित्ता सिलिङको काल कानमा समाधिमा लीन हुन खोज्दैछ यो पुरातन हल समाधिमा लीन हुन खोज्दैछ यो पुरातन हल।
कवि रत्न शमशेर थापाको नाटक अवसानको बेला शीर्षकको कविता प्रस्तुत गर्दै हुनुहुन्थ्यो कार्यक्रमका संयोजक ललिजन रावल। अब साहित्यिक सम्वादको पालो। आज साहित्यिक सम्वादमा हामी कवि बद्री भिकारीसँग कुराकानी गर्छौं। कवि बद्री भिकारी हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। कविज्यू, यहाँलाई रेडियो नेपालको साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत छ। कवि भिकारीज्यू, आजको यो सम्वादको शुरूआतमा तपाईँको बाल्यकालको साहित्यिक परिवेश के कस्तो थियो र त्यस्ताका तपाईँमा परेको साहित्यिक प्रभाव के थियो, थोरै सम्झना गरौं न।
म सानो छँदा मैले देवी भागवत रामायण महाभारत गुणरत्नमाला सोधे पहिले पढेँ मैले र आमा जुसो चुलो गर्दाखेरि घाँटाउरा गर्दाखेरि अथवा भाँडामा बस्काउँदाखेरि यस्तै अवस्थामा एकान्तमा गुनगुनाउनु हुन्थ्यो। ती गुनगुनाएका सिलो कुन भन्ने कुरा थाहा पाउँदै गएँ अनि ती कविताका स्वरूप रहेछन् भन्ने कुरा पछि बुझ्दै गएँ र मलाई बेला बेलामा बुवाले सुनाउनु हुने रामायण महाभारत देवी भागवतका श्लोकहरू गुणरत्नमालाका श्लोकहरू जो पछि आफै पढ्न थालेँ अनि यी चाहिँ कविताका स्वरूप रहेछन् भन्ने कुरा बुझ्दै गएपछि पछि म कविताप्रति चास बढेर लाग्यो बढ्न थाल्यो र म थाहा नपाइकन कवितामा होमिएछु।
हजुर, जस्तो यहाँले भन्नुभयो सानै बाल्यकालदेखि नै घरको परिवेशले नै यहाँलाई साहित्यमा रुचि बढाएको यहाँले स्मरण गर्नुभयो, तपाईँका कविताहरू प्रकाशन हुने क्रमको सुरुवातका क्षणहरूलाई चाहिँ कसरी सम्झिनुहुन्छ?
त्यो 36 साल थियो, 36 साल काठमाडौँमा जन्म संग्रहको घोषणा भएको अवस्था थियो देशमा।
हजुर,
र कविहरू धेरै जसो कविहरू विशेष गरेर कविहरू सडकमा ओर्लिएका थिए, सडक कविता क्रान्तिको नाम लिएर।
हजुर हजुर,
त्यो अवस्थामा मलाई पनि कता कता त्यो कविता लेख्नुपर्छ अथवा त्यो सुनाउनुपर्छ अथवा छोपाउनुपर्छ भन्ने एक खालको रहर जागेछ। त्यही मेसेजमा मैले पनि यसो अलिअलि कविता लेखेँ, अनि ती कविताहरू फाट्दा फुट्दै यसो स्थानीय दैनिक पत्रिका साप्ताहिक पत्रिकाहरूमा छापिए। छापिसकेपछि मलाई के लाग्यो भने ओहो मेरो त कविता छापियो पत्रिकामा, भनेपछि म पनि कवि भएछु, अथवा मैले छापेको चाहिँ यो जुन कविता यो चिज थियो यो चिज चाहिँ कविता रहेछ भन्ने कुरा मैले जब थाहा पाउँदै गएँ, मलाई कविता पढ्न पनि जाँगर चल्दै गयो र लेख्ने जाँगर पनि बढ्दै गयो, र कविता जस्ता केही जो अहिले हेर्दाखेरि 36 सालको सुरुवाती दिनमा कविता थिएनन् कि जस्तो लाग्छ मलाई, तैपनि मैले लेख्दै गएँ। यसरी लेख्दै लेख्दै गइसकेपछि ती कविताहरू छापिँदै छाप्दै गए, सायद एउटा संस्थाका लागि त्यो प्रोत्साहन पनि हुँदो रहेछ प्रकाशित हुनु, हौसला पनि रहेछ सायद त्यो, यसरी म कवितातर्फ आकर्षित हुँदै गएँ।
हजुर हजुर,
लाग्छ मलाई
जस्तो 36 सालतिरको सडक कविता क्रान्तिबाट बढी प्रभावित भएर यहाँ साहित्य लेखनमा भनौँ कविता लेखनमा लाग्नुभयो, काठमाडौँ बाहिर बसेर साहित्य सिर्जनामा लागिरहनु भएको छ, काठमाडौँ बाहिर बसेर साहित्य सिर्जनामा लागेर राष्ट्रिय रूपमा स्थापित हुनका लागि चाहिँ तपाईँले गर्नु परेका संघर्षका कथाहरूका बारेमा पनि थोरै जानकारी गराइदिनुहोस् न।
म लेख्दै थिएँ साथीहरूसँग, अब जमघट अहिले समूह नभए हुँदो रहेछ, समूह विराटनगरमा समूह थियो, त्यो समूहमा आबद्ध भएँ म, केही शनिवार साहित्य समूह नामको एउटा समूह थियो त्यसमा आबद्ध हुँदै भएँ, त्यस पछाडि केही विशेष गरेर मलाई त्यो विराटनगरको एउटा सीमित क्षेत्रबाट काठमाडौँमा पुर्याएर काठमाडौँबाट पनि देशभरि देशभर बनाउने अथवा राष्ट्रिय स्वरूप अहिले पनि भने जस्तै त्यो राष्ट्रिय रूपमा चाहिँ लैजाने श्रेय भनेको स्वर्गीय मदन मणि दीक्षितलाई जान्छ। उहाँले मेरो कवितालाई चाहिँ 42 जब छापिदिनु भयो यसरी छापिदिनु भयो कि त्यो कविता मेरो कविता भएछ पनि जस्तो लाग्यो मलाई अहिले बुझ्दा हेर्दाखेरि, र त्यो चाहिँ लगातार एउटै कविता एउटै समयमा वर्षमा प्रत्येक वर्ष एउटा वार्षिक उत्सव गरेर यस्तै किसिमले त एउटा वार्षिक श्राद्ध गरेर यस्तै किसिमको चाहिँ त्यो तिथि अझै बनाएर उहाँले लगातार 5 वर्ष 6 वर्ष एउटा कविता छाप्नुभयो।
हजुर हजुर,
मेरो कविता छापिदिनु भयो, त्यो मेरो जीवनको लागि त्यो सबैभन्दा ठुलो ऊर्जाशील समय रहेछ त्यो, र उहाँ एकजना त्यो मलाई त्यो ऊर्जा दिने प्रमुख कारक भनौँ अहिले हुनुहुन्न नान साहब मदन मणि दीक्षित हुनुहुन्छ, म उहाँलाई फेरि अहिले देखेर म सम्झन चाहन्छु, र त्यो राष्ट्रिय स्वरूपमा लैजाने श्रेय भनेको चाहिँ मलाई लाग्छ मदन मणि नासर नै हुनुहुन्छ, उहाँलाई नै म सम्झन चाहन्छु।
हजुर, आदरणीय श्रोताहरू यहाँहरू रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम सुनिरहनु भएको छ, आज हामी कवि बद्री भिखारीसँग संवाद गरिरहेका छौं। कवि भिखारीज्यू, एकैछिन यहाँसँगको यो संवादलाई रोकेर हामी यहाँको एउटा कविता सुन्न चाहन्छौ, त्यसपछि संवादलाई फेरि निरन्तरता दिउँला, यहाँको कुन कविता सुन्छौ हामी आज?
म एउटा नागरिकता कविता भन्छु है त।
नागरिकता,
हजुर, विशेष पाठकहरूले रुचाइदिनु भएको कविता हो यो, यसलाई यसरी म फेरि दोहोऱ्याउँछु ल आज।
हजुर,
नागरिकता दिनुहोस् प्लिज, मात्र नागरिकता दिनुहोस्, मेरो मान्छेको नागरिकता दिनुहोस्, के लिनुहुन्छ छानी छानी लिनुहोस्, ग्वालियरको सर्ट प्यान्टको कपडा, बाटा कम्पनीका जुत्ता चप्पल, चौधरी ब्रान्डको छाता, इम्पोर्टेड लेदरको ज्याकेट, तपाईँको इच्छा जे छ लिनुहोस्, मानिलिनुहोस् यो चाँदमरको गोदाम तपाईँकै हो, मलाई थाहा छ तपाईँको सगरमाथाले जाडो छेक्दैन, लिनुहोस् उड्ने सिरकुन, लिनुहोस् ओछ्याउने शतरन्जा, तन्ना जोथ लिनुहोस्, अरू लानुहोस्, तपाईँ हिँड्न सक्नुहुन्न यो गाडी लानुहोस्, गाडी चलाउन सजिलो हुन्छ यो मोबिल तेल लानुहोस्, तपाईँ हिँड्नुहुन्छ जो पिच हामी बनाएको हो, तपाईँका नानी पढ्नुहुन्छ जो स्कुल हामी बनाएको हो, तपाईँको मिसेसलाई अस्पताल पुर्याउने एम्बुलेन्स हामी दिएको हो, तपाईँको भलो चाहने पुरानो दोस्त हुँ, प्लिज मेरो मान्छेको नागरिकता दिनुहोस्। तपाईँसँग अरू केही माग्दिन। तपाईँको जमिन जो छ तपाईँ नै राख्नुहोस्। तपाईँको घर जो छ तपाईँ नै राख्नुहोस्। तपाईँलाई नै काम दिन्छ हिमाल राख्नुहोस्। खोला नदी जो छ तपाईँ नै राख्नुहोस्। तपाईँसँग धन दौलत केही माग्दिन। सिर्फ मेरो मान्छेको नागरिकता दिनुहोस्। तपाईँ कुनै काम नगर्नुहोस्। तपाईँ कुनै काम नगर्नुहोस्। तपाईँको पाइखाना हाम्रो मान्छेले सफा गर्छ। तपाईँको लुगा हाम्रो मान्छेले सिलाउँछ। तपाईँको दाढी केस हाम्रो मान्छेले बनाउँछ। तपाईँको देश हाम्रो मान्छेले चलाउँछ। प्लिज मात्र मेरो मान्छेको नागरिकता दिनुहोस्। बस तपाईँको सुरक्षाका लागि लाठी लानुहोस्। बस तपाईँको सुरक्षाको लागि लाठी लानुहोस्। बन्दुक लानुहोस्। तपाईँ चिन्ता नलिनुहोस्। मात्र आराम गर्नुहोस्। तपाईँका खोला नदीबाट हामी बिजुली निकालिदिन्छु। तपाईँ बिजुली ताप्नुहोस् र हावा खानुहोस्। मामुली एउटा कागज न हो। कागज हामी दिन्छु। मसी हामी दिन्छु। सिर्फ मेरो मान्छेको नागरिकता दिनुहोस्। सिर्फ मेरो मान्छेको नागरिकता दिनुहोस्। धन्यवाद।
कवि बद्री भिकारीज्यू, यहाँको नागरिकता शीर्षकको निकै अर्थपूर्ण कविताका लागि हार्दिक धन्यवाद व्यक्त गर्छौं। कविज्यू, यहाँले अघि विराटनगरमा शनिबार साहित्य समूहको कुरा गर्नुभएको थियो। विराटनगरका समकालीन साथीहरूलाई सम्झाउनु पर्दा कस कसलाई सम्झाउनुहुन्छ?
मेरो साथी भनेको, मेरो समकालीन साथी भनेको विवेक पोखरेल हुन्।
हजुर,
कवि विवेक पोखरेल। अब प्रभात प्रधान पनि अब समकालीन नभनौ, अलिकति अगाडिकै, उहाँ कृष्णभूषण अगाडिको, उहाँ मेरो मैले मानेको कवि,
हजुर,
मैले मात्रै होइन सबै तपाईँहरू पनि मानेको कवि, उहाँ एउटा राम्रो कवि हो, उहाँ हुनुहुन्थ्यो। पछि अब गोकुल अधिकारी पनि कवि, हाम्रो साथी, समकालीन साथी हो उहाँ, कालिका कुरा गाई, उहाँहरू नै हुनुहुन्थ्यो त्यो बेलामा मेरो समकालीन साथीहरू देखेर।
हजुर हजुर। जस्तो नि कविज्यू, यहाँले आफ्नो लेखन अथवा साहित्यका विभिन्न विधा मध्ये कवितालाई नै रोज्नुभयो, यसको कारण चाहिँ के थियो होला? किन रोज्नुभयो कवितालाई नै, किन रोज्नुभयो अरू विधा भन्दा?
कहिले काहीँ त्यो के हुन्छ भने, यो फुल बगैँचामा गइसकेपछि तपाईँले यो बेली चमेली अथवा गुलाबका फुलहरू पनि किन रोज्नुभयो, किन काँडा रोज्नु भएन, किन पात रोज्नु भएन भने जस्तै कुरा हुँदो रहेछ। त्यो कविता भनेको विशिष्ट विधा हो।
हजुर हजुर।
साहित्यको यो प्रिय हो र यो एउटा सम्मानित विधा पनि रहेछ। कविता पहिलो कुरो त त्यो रोजेर रोजिने विधा पनि होइन यो, तर त्यो लेख्दै गइसकेपछि त्यो प्रिय जस्तो लाग्यो मलाई अहिले। त्यो चाहेर आफूले लेखेर रोजेर रोजिने होइन रहेछ, त्यो स्वतः स्फूर्त रूपमा आयो, मलाई कविता आयो, कविता लेख्ने। यद्यपि अहिले केही निबन्धहरू, संस्मरणहरू केही लेखिरहेको छु, ती अलग कुरा हुन्। ती कविता होइनन्, ती कविता जस्ता पनि होइनन्, र ती कविताको छेउमा पनि पुग्दैनन्, ती अलग कुरा हो त्यो। तैपनि अब मलाई चाहिँ सबैभन्दा प्रिय, सबैभन्दा विशिष्ट, सबैभन्दा सुन्दर विधा कविता रहेछ भन्ने कुरा अहिले कवितामा हिँडिरहँदा थाहा भयो मलाई। यो मैले जानी जानी रोजेको विधा होइन, यो त्यो स्वत रूपमा चाहिँ आएको विधा हो यो।
जस्तो कविज्यू, यहाँको कुरा गर्दा 40 दशकमा नै कवितामा निकै सक्रिय हुनुहुन्थ्यो तपाईँ, तर यताका केही वर्षहरूमा तपाईँका सृजन सक्रियता चाहिँ अलि घटेको हो कि जस्तो देखिन्छ, के भन्नुहुन्छ यस सम्बन्धमा?
यो पनि एउटा त्यो खालको मुड भन्छ नि मान्छेले, कविता लेख्नु मुड हुँदो रहेछ। त्यहाँ 56 मैले एउटा कविता सङ्ग्रह निकालेँ माछाको झोला। त्यस पछाडि म करिब करिब 12-13 वर्ष म चुपचाप बसेँ, हेरी मात्रै रहेँ मैले, कविता खेलाइ मात्रै रहेँ मैले, कवितासँग मौन सम्वाद मात्रै गरिरहेँ मैले, लेखिनँ पढिनँ मैले। त्यो बिचमा म कविता अथवा साहित्यभन्दा टाढा बसेँ र रमिता हेरेँ। त्यो पछि मलाई कविता लेख्दै लेख्दै चाहिँ थाहा छैन, पछि त्यस पछाडि म मौन बसिरहेकै अवस्थामा कृष्णभूषण बल, कवि कृष्णभूषण बलले मलाई बढी भड्काउनु भयो। उहाँले जहाँ थुप्रै जाँदा पनि उदाहरण दिँदाखेरि मेरो उदाहरण दिनुभयो, कवि परि बिचारी हुनुहुन्थ्यो, अहिले सुत्ता बस्नु भएको छ, उहाँ राम्रो कवि हुनुहुन्थ्यो भनेर भन्नुभयो। पछि इटरकै इटरीमा कार्यक्रममा, इटरी वरिपरिको कार्यक्रममा पनि कवि मनु मन्दिरले बारम्बार वरिष्ठ कवि भनेर मलाई मञ्चमा आसन गराउने काम गर्नुभयो। अनि यी सब कुरा हुँदै जाँदा मलाई लाज लाग्यो, लिएको केही छैन, मात्र वरिष्ठ भनिदिने, उमेरले वरिष्ठ भनिदिने भन्ने जस्तो लाग्यो मलाई।
र
पछि मैले कविता सङ्ग्रह एउटा कविताहरू करिब 4 वर्ष बिचमा कविता लेखेँ, तीन कविताहरूको कविता सङ्ग्रह समुद्र साउती बजारमा आयो। म त्यति चर्चामा आउन पनि नचाहने, ल्याइहाले नाइ नभन्ने र चुपचाप बस्न मन पराउने, आफ्नै सुरमा आफ्नै किसिमले लेख्ने पढ्ने स्वभावको मानिस भएको हुँदा मलाई त्यो मैले अझ सक्रिय हुनुपर्थ्यो अथवा अरू लेख्नु पर्थ्यो भन्ने पनि लाग्दैन। जे जे लेखेँ मैले ती ठिक समयमा आए भन्ने लाग्छ मलाई
हजुर।
र म आफ्नै गतिमा आफ्नै लयमा आफ्नै सङ्गीतमा हिँडिरहेको छु र त्यो हिँड्ने क्रम जारी छ र यसमा मलाई कुनै किसिमको चित्त म ढिलो आएँ ढिलो ल्याएँ सङ्ग्रह मैले भन्ने लागेको छैन मलाई
हजुर। यहाँले कविता लेख्न थाल्नु भएको 4 दशक नागिसक्यो, आफ्ना कविताहरूलाई आफैले मूल्याङ्कन गर्दा चाहिँ नेपाली कविताको सापेक्षतामा कस्ता पाउनुहुन्छ?
अब यो बडो समस्या हुन्छ, यो समस्या कस्तो हुँदो रहेछ भनेदेखि आफ्नै बारेमा आफैले बोल्नु साह्रै गाह्रो हुँदो रहेछ
हजुर।
कहिले काहीँ यसो ऐना हेर्छु, म आफ्नो रूप हेर्न ऐना हेर्छु, ऐना हेर्दाखेरि पनि जतिसुकै ठुलो ऐना भए पनि त्यो देखिने भनेको अगाडिको पाटो मात्रै हुँदो रहेछ, पछाडिको पाटो जुन छ त्यो देखिँदो रहेछ, अनि पछाडिको पाटो हेर्नका लागि त अर्कै मानिस आवश्यक पर्छ रहेछ, अरूले आवश्यक पर्छ रहेछ, किनभने सम्पूर्ण आफ्नो स्वरूप रूप हेर्नका लागि पनि प्रतिबिम्ब हेर्नका लागि पनि एउटा अगाडिको पाटो मात्रै हेरेर पुग्दो रहेछ। अगाडिको पाटो भन्दा अगाडिको पाटोलाई महत्त्वपूर्ण बनाउन पछाडिको पाटो आवश्यक हुँदो रहेछ। त्यसो हुँदा मैले योगदान कति दिएँ कति दिएन अथवा समालोचकका दृष्टिमा म कति कवि हुँ कति होइन अब त्यो समालोचकले छुट्याउलान् पाठकले छुट्याउलान्, यद्यपि अहिले मलाई पाठकहरूले साह्रै नै माया गरेका छन्, साथीहरूले पाठकहरूले धेरै माया गर्नु भएको छ र समालोचकले पनि मलाई राम्रै किसिमले हेरिरहनु भएको छ। यस अर्थमा म पनि कवि रहेछु भन्ने कुरा चाहिँ अहिले हिजो आज आएर मलाई लाग्दैछ र मेरा कविताहरू समकालीन नेपाली कविताहरूमा औसत कविताहरूभित्र पर्छन् जस्तो लाग्छ मलाई।
हजुर कविज्यू, अब साहित्य संसार कार्यक्रममा छौँ हामी, यतिखेर रेडियो नेपालमा कुराकानी गरिरहेका छौँ कवि बद्री भिकारीसँग। कविज्यू अब आजको हामी यो संवादको अन्तिममा छौँ, अन्तमा फेरि एउटा यहाँको कविता सुन्न चाहन्छौँ।
ऐना कविता सुनाएँ, यो तपाईँलाई ऐना कविता सुनाउनु भन्दा अगाडि सानो कुरो म निवेदन गर्न चाहन्छु। यो ऐना कविता गरिमामा छापियो 69 सालमा र यो 69 सालमा छापिएपछि यसले गरिमा सम्मान पनि पायो। यो यदि अभागी कविता हो गरिमा सम्मान घोषणा भएर नगद पुरस्कार नपाउने यो कविता पाठकहरू समक्षमा पेश गर्न चाहन्छु। ऐना ऐना अचानक आमाले अनुहार हेर्ने ऐना फुट्यो, टुक्रा टुक्रा भयो भुइँमा पोखियो, मरेपछि मान्छे मान्छे नभए जस्तै फुटेपछि ऐना ऐना नहुँदो रहेछ। ऐना फुटेपछि आमा आफूबाट हराएको आफ्नै अनुहार खोज्दै टोलाइरहनुभयो, ऐनामै हेरेर लगाउनुहुन्थ्यो सौभाग्यका सिन्दुर टिका, पोतेर चुरा देख्नुहुन्थ्यो आफ्नो गुराँस अनुहार, ऐनामै हेरेर सम्झनुहुन्थ्यो सेती नदी झैं भित्रभित्र बग्ने भैँसालु भय, ऐनामै थियो लुकेको प्रिय संसार ऐनासँगै हराए सबै उज्यालाहरू, बिहान बेलुकी अनुहार हेर्ने ऐना फुटेपछि। यति बेला आमा हामीले तुक्क हेर्ने ऐना हुनुभएको छ। धन्यवाद।
अब अन्तमा साहित्य संसार कार्यक्रम मार्फत थप केही भन्नुहुन्छ कविज्यू?
म केही भन्दिनँ, म त यति मात्रै भन्छु, तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु। कमसेकम म एकान्तमा रमाइरहेको मान्छे, हल्लाभन्दा टाढा चर्चाभन्दा टाढा बसिरहेको एकजना कविलाई तपाईँहरूले यहाँ खोजेर फेरि नेपाल मार्फत सबै पाठकहरू सामु प्रस्तुत गरिदिनु भयो, यसका लागि यहाँहरूलाई धन्यवाद छ र मेरा कविताहरू सुनिदिनु भयो पाठकहरू, उहाँहरूलाई धन्यवाद छ।
हस् कवि बद्री भिकारीज्यू, रेडियो नेपालको साहित्य संसार कार्यक्रमलाई समय दिनुभयो, आफ्ना कविताहरू पनि सुनाउनुभयो र आफ्ना साहित्यिक धारणाहरू साहित्य संसार कार्यक्रम मार्फत व्यक्त गरिदिनुभयो। यहाँको साहित्यिक सक्रियताको निरन्तरताको कामना गर्दै रेडियो नेपालको तर्फबाट यहाँप्रति हार्दिक आभार व्यक्त गर्छौं।
धन्यवाद यहाँलाई।
रेडियो नेपालबाट यहाँहरू साहित्य संसार कार्यक्रम सुनिरहनु भएको छ। भर्खरै साहित्यिक संवादमा हामीले कवि बद्री भिखारीसँग कुराकानी गर्यौं। अब कथाकार रविन्द्र तिमसेनाले लेख्नु भएको आक्रोश शीर्षकको लघुकथा प्रस्तुत गर्दैछौ। प्रस्तुतकर्ता रीता तिमल सिन्हा।
राष्ट्र र जनताको सेवा गर्ने भनी शपथ खाएर उनी जागिरे जीवनमा होमिएका थिए। निकटस्थ नेताको भन्सुनमा प्राप्त गरेको त्यो जागिर परिवारको गुजारा चलाउने माध्यम मात्र नभएर उनको मान र शानको पनि परिचायक थियो। कार्यालयबाट बाहिरिने बाटैमा आज पनि उनको त्यससँग जम्का भेट भयो। त्यसलाई त्यहाँ देखेर उनको दिमागको पारो तातेर आयो र दारा किर्दै एक तमासले घुरेर हेरे। त्यसलाई एक मुक्का बजाइदिउ जस्तो भए पनि उनी जतिको मान्छेले त्यसो गर्नु शोभनीय हुँदैन थियो। सहकर्मीका अगाडि उनी आफै लज्जित हुनुपर्ने स्थिति आउन सक्ने भएकाले उनी सम्हालिए। आफ्नै जोडबलमा त्यसलाई त्यहाँ ल्याइएको भए पनि त्यसले उनी स्वयंमाथि धावा बोल्न थालेको थियो। अन्य सहकर्मीलाई नाराज तुल्याई तुल्याई त्यसलाई त्यहाँ ल्याउनु गम्भीर भूल भएको उनले निष्कर्ष निकाले। दुई दशक अगाडि आफूले जागिर शुरू गर्दाको समय उनले सम्झिए। आहा, पहिले पहिले जतिखेर अफिस आए पनि भएको थियो, जतिखेर निस्किए पनि भएको थियो। हाकिमलाई खुशी पार्दै कैयौं पटकसम्म एक हप्ताको हाजिर एकै पटक अफिस आएर गरेको सम्झेर उनी मुस्कुराए। उनी आक्रोशित देखिँदादेखि मुस्कुराउँदासम्म त्यो भने भावविहीन भएरै रह्यो। हुन पनि त्यसलाई उनी आउनु नआउनु र जानु नजानुसँग के सरोकार। अन्तिममा उनी आफै लुत्रुक्क परेर त्यसको नजिकै औंलाले स्पर्श गरे। उसले सधैं जसरी थ्याङ्क यू भन्यो। पुरातन ढंगले चलेको कार्यालयलाई आधुनिकीकरण गर्ने भन्दै उनकै जोडबलमा ई एटेन्डेन्स अनलाइन हाजिरी लागू गरेकाले अन्य सहकर्मी भने उनीसँग रिसाएका थिए।
साहित्य संसार कार्यक्रममा अहिले हामी कथाकार रविन्द्र तिमसेनाले लेख्नु भएको आक्रोश शीर्षकको लघुकथा प्रस्तुत गर्दैथ्यौं। अब केही कविताहरू। सर्वप्रथम कवि भुवन शिवाकोटी चौघरेको कविता।
बसन्तकी न्याउली चरी ढकमक्क फूलहरू फुलेका छन्, उजाड पहाड रंगीन छ, अग्लो डाँडामा उभिएर हेर्दा मनोरम छ दृश्य, परन्तु अँधेरो छ मन। न्याउली चरीको रुवाई सुनेपछि फर्किए भुलेको अतीत। तिमीलाई थाहा थियो किशोर भएको वर्षौं पुरानो सम्बन्ध भए पनि विपरीत धारको संगममा मैले खोजेको दोहोरो प्रेम थियो, मैले रोजेको दोहोरो प्रेम थियो, बिल्कुल एकहोरो थिएन। जीवन पथबाट विचलित हुनु थिएन, जति थियो केवल विश्वासको समर्पण थियो। रोजिए कि तिमी थियौ, परन्तु म तिम्रो योग्य नभए झै सधैं अवरोध गर्यौ खुशीहरूमा। आर्थिक विषमता माझ बदलेर गयौ हिँडिरहेको डोबाटो। अन्तत न म तिम्रो प्रेमी भए, न तिमी प्रेम गर्न योग्य रह्यौ, न म खुशी रहन सके। आज त्यही अन्तिम बिसौनीको चौतारीमा म सुनिरहेछु प्रेम गर्नु पाप हो र। आज त्यही अन्तिम बिसौनीको चौतारीमा म सुनिरहेछु प्रेम गर्नु पाप हो र। मुटु दुखेर हाँस्नु पर्छ भने, आँखा भिजेर हाँस्नु पर्छ भने, हो प्रेम गर्नु नै पाप हो रहेछ भने, यसर्थ तिम्रो नामको अझै पाप गर्छु म, अनन्तसम्म पाप गरिरहन्छु म, हो अनन्तसम्म पाप गरिरहन्छु म। सम्झिरहेछु तिम्रो उधारो प्रेमको नियति, नौ डाँडा पारी तिमी रमाउँदा अव्यक्त दुःखको कालो आकाश मुनि, नौ डाँडा वारीको बसन्त बगैँचामा इक्लो न्याउलो रोइरहेछ, के उसको दोष प्रेम गर्नु नै थियो त, के उसको दोष प्रेम गर्नु नै थियो त।
बसन्तकी न्याउलीचरी शीर्षकको आफ्नो कविता प्रस्तुत गर्दै हुनुहुन्थ्यो कवि भुवन शिवाकोटी चौघरे। अब कवि भावना खनालको कविता।
मेरो कविताको शीर्षक छ पैसा। यो शार्दूल विक्रीडित छन्दमा रचना गरिएको छ।
पैसाले सब शान्ति मिल्छ सहजै, भन्दै कमायौ कति, ठुलो हुँ म धनी भनेर जगमा फुल्दै रमायौ अति। तन्नै भोधन सम्पत्ति घर भरी पैसै सिरानी भयो ठूला छन् महलै रहेछ पनि भो बाँकी त के नै रह्यो पैसाले घर बार जोड्छु म भनी लाखौं कमायो पनि पैसैले दरबार भर्छु म भनी हाँस्दै रमायौ अनि हट्यो मानवता गुमाई ममता मान्छे निस्वार्थी भयौ मस्ती भो मनमा र मोजतनमा संसार भुल्दै गयौ ईर्ष्याले जली छौ घमण्ड भरियो स्वार्थै छ छाती भरी पैसाले सुख मिल्छ शान्ति चैनै मिल्दैन खै केही गरी बिस्तारा पनि मिल्छ लाख भरिमा निद्रा त पाइन्न रे मिठो भोजन मिल्छ छेड भरमा भोक छैन खाइन्न रे पापै भो मनमा विलास तनमा ज्ञानै कहाँ पाउनु पैसाले गरी जोड पुस्तक किनी विद्या कहाँ आउनु पैसाले तब सानै इज्जत दियो माया कहाँ पाउनु सक्ने भाधनले अनन्त जिउने मृत्यु किनी ल्याउनु किन्ने भा किन लौ सुनै र गहना सर्वस्व मान्छौ भने मर्दा सम्पत्ति ओलिएर तनमा बाँधेर लान्छौ भने संसारै कति पापमा डुबी गयो छुद्रो र नाङ्गो भयो हट्यो ज्ञान र स्वाभिमान जगमा विद्वान बाङ्गो भयो उब्जायौ त हजार पाप मनमा दुष्कर्म गर्दै गयौ रित्यायौ मनका धनीहरू सबै आजै जयक्लो भयौ पैसा लोभ गरेर फेरि जगतै भोगी न बन्नु अरू सन्तोषै सब हो र चिन्ता मनका छोडेर बाँचौ बरु सन्तोषै सब हो र चिन्ता मनका छोडेर बाँचौ बरु छोडेर बाँचौ बरु
धन्यवाद
पैसा शीर्षकको आफ्नो कविता प्रस्तुत गर्दै हुनुहुन्थ्यो कवि भावना खनाल आदरणीय श्रोताहरू अब आजको लागि साहित्य संसार कार्यक्रमबाट विदा माग्ने बेला भएको छ कार्यक्रम सुनिदिनु भएकोमा सम्पूर्ण श्रोताप्रति आभार व्यक्त गर्छौं यहाँहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो सुझाव र प्रतिक्रिया पठाउनुहोला सुझाव र प्रतिक्रिया पठाउनको लागि हाम्रो इमेल sahityasanchar.radionepal@gmail.com यो जानकारीसँगै आजको साहित्य संसार कार्यक्रमबाट संयोजक ललिजन रावलका साथमा म तारा प्रसाद ओस्ती यहाँहरूसँग विदा माग्छु अर्को हप्ता फेरि भेटौँला नमस्कार।